بسم الله الرحمن الرحيم ياسين والقرآن الحكيم إنك لمن المرسلين على صراط مستقيم تنزيل العزيز الرحيم لتنذر قوما ما أنذر آباؤهم فهم غافلون لقد حق القول على أكثرهم فهم لا يؤمنون إنا جعلنا في أعناقهم أغلالا فهي إلى الأذقان فهم مقمحون وجعلنا من بين أيديهم سدا ومن خلفهم سدا فأغشيناهم فهم لا يبصرون وسواء عليهم أأنذرتهم أم لم تنذرهم لا يؤمنون إنما تنذر من اتبع الذكر وخشي الرحمن بالغيب فبشره بمغفرة وأجر كريم إنا نحن نحيي الموتى ونكتب ما قدموا وآثارهم وكل شيء أحصيناه في إمام مبين
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم السلام عليكم ورحمة الله وبركاته کس کس کو سورہ یاسین سے بہت محبت ہے سب کو ہی ہے نا اللہ تعالیٰ کا کلام سارا ہی بڑا خوبصورت ہے لیکن آپ کہہ سکتے ہیں کہ سورت یاسین بہت فیمس سورت ہے بڑی معروف سورت ہے یہ بھی اللہ تعالیٰ ہی کی طرف سے ہوتا ہے کچھ چیزوں کو اللہ تعالیٰ شہرت دے دیتے ہیں قبولیت دے دیتے ہیں تو آج ہم اس کے پہلے رکوع کو دیکھیں گے قرآن پاک کیا ہے کی روشنی میں اور اللہ تعالیٰ سے یہ دعا کریں گے کہ ہم اس کے ایک ایک لفظ کو لے سکیں اور اس کا حق ادا کر سکیں آئیے شروع کرتے ہیں نحمدہ و نصلی علی رسولہ الکریم اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم سورۃ یاسین قرآن پاک کی 36 یعنی 36 نمبر کی سورت ہے دو حرف جو سورت کے آغاز میں حروف مقطعات کی صورت میں ہیں وہی سورت کا نام ہے یاسین اور یاسین کیا ہے حروف مقطعات اس کے بارے میں میرا آپ کا عمل کیا ہونا چاہیے جو نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ عالم بمرادہ اللہ جانتا ہے اس سے کیا مطلب ہے نبی صلی اللہ علیہ وسلم سے یہ سوال کیا گیا تھا کہ کچھ صورتوں کے شروع میں اس طرح کے الفاظ کے مجموعے کیوں آتے ہیں جن کا مطلب بھی سمجھ نہیں آتا تو فرمایا کہ اس کے معنی اللہ کو پتہ ہے ہاں الف پر 10 نیکیاں لام پر 10 نیکیاں اور میم پر 10 نیکیاں تو آپ کہہ لیجئے کہ حروف مقطعات کیا ہے میرے آپ کے نیکیوں کو بڑھانے کا ذریعہ کہ ہم اس پہ غور و فکر کریں اس کو پڑھیں اور ہر دفعہ جب بھی یہ لفظ ادا کریں تو ساتھ ہی دعا کیا کریں کہ اللہ نام اعمال میں نیکیوں کو بھر دے پھر اس کے بعد آپ دیکھیے کہ اس سے زیادہ اگر ہم کچھ اور کرتے ہیں ان کے ساتھ بس آپ نے دیکھا ہوگا کچھ لوگ اس کا ایک پورا ذائچہ سا بنا کر گھروں میں لگا لیتے ہیں دکانوں پہ لگا لیتے ہیں بعض لوگوں نے اپنی گاڑیوں کے اندر اس طرح کی کچھ چیزیں لگائی ہوتی ہیں تو میں اس کا جواب نہیں دیتی ایک مثال دے دیتی ہوں آپ کو کہ آپ ڈاکٹر کے پاس جاتے ہیں اور ڈاکٹر سے اپنا نسخہ لکھواتے ہیں بیماری کا دوا کا اب آپ کیا کریں گے کہ اس نسخے کو کسی بھی ڈسپنسری والے کو دے کر اس سے آپ پھر دوائی لے لیجئے ایسے ہی ہے نا ہم میں سے کوئی اگر اس नुस्खे और उसको बहुत ही खूबसूरत तरीके से रैप करे और उसको एक अच्छी मोतियों की लड़ी में लगाए और गले में डाल ले, या गाड़ी की स्क्रीन के नीचे लगा दे, या उसको घर की दीवार पे एक फ्रेम बना के सजा दे, तो डॉक्टर इसको देखकर क्या कहेगा? अगले दिन आप जाएं, वो पूछे बताओ दवा खाई थी? तो आपके नहीं, दवा तो नहीं खाई, लेकिन जो नुस्खा आपने दिया था ना, उस नुस्खे को मैंने अपने घर की दीवार पे लगा दिया या गाड़ी में लटका दिया, तो डॉक्टर क्या कहेगा कि आपको भी मेरी ज़रूरत नहीं थी? कुरान शिफा है, कुरान हिदायत है, आज का हमारा मौजू भी यही है। तो याद रखिए कि ऐसी चीज़ें करने वाले अपने मन से जो मर्जी सोच के कर लें, लेकिन इससे फ़ायदा कुछ नहीं होता। कुरान पाक को समझ कर पढ़ने से फ़ायदा होता है। आप समझने के लिए आयतुल कुर्सी या कोई छोटी सी दुआ दीवार पे लगा देते हैं कि जिसको देख देख कर पढ़ने से याद हो जाए, कोई हर्ज की बात नहीं है। बच्चों को दुआएं याद हो जाएं, ये इस ख्याल से तो करें, लेकिन सवाल पैदा होता है कि रुफ़े मुक़द्दास जो हैं वो तो उसका तो मन ही नहीं पता किसी को, तो लिहाजा इससे बेहतर ये है कि इंसान इसको बार बार पढ़े और अपने आमाल में नेकियों का इजाफा करे। सूरत यासीन जो है इसका अंदाज जो है ये बहुत ज़्यादा डराने वाला है। डराने से मुराद ऐसे लगता है कि कोई गफलत के पर्दे तान के सो रहा था और अल्लाह ताला आवाज़ देते हैं यासीन, मतलब यासीन कहकर पुकारना एक ऐसी सोच है कि सोने वालों जाग जाओ। तो या तो ये बिल्कुल मक्का के दरमियाने दौर की है या आखिरी दौर की सूरत है, जब नबी सल्लम पे हालात बड़े तंग कर दिए गए थे, तकरीबन 11-12 साल हो चुके थे अल्लाह के नबी को उस मुआशरे में काल अल्लाह की आवाज़ देते हुए, कुलू ला इलाहा इल्लल्लाह की दावत देते हुए, लेकिन वो लोग जिन पर सदियों की गफलत के पर्दे तारी थे, उन्होंने इस बात को नहीं लिया। इस पूरी सूरत के अंदर तीन तरीके से लोगों को वॉर्न किया गया, यानी इस सूरत में आप कह सकते हैं कि तीन मुख्तलिफ तरीके ऐसे हैं कि जिसके ज़रिए से लोगों को जगाया गया। सबसे पहले अल्लाह की तौहीद पे, कायनात की निशानियां बयान की गई हैं, देखो अल्लाह ने क्या कुछ खूबसूरत तरीके से बनाया है। फिर दूसरी चीज़ यह है कि आखरत के आसार, आखरत में क्या होने वाला है, इंसान की अक्ल बताती है कि यह सब कुछ बेहतरीन तरीके से होगा। फिर तीसरी चीज़ यह कि इंसान को नबी सल्लल्लाहु अलैहि वसल्लम की रिसालत का ख्याल दिलाया गया। तो आइए जरा देखते हैं कि इसमें मेरे आपके लिए क्या है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मरने वालों के पास कलमा पढ़ो, खुद पढ़ो, ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह पढ़ो, तुम्हें पढ़ता देकर वो भी पढ़ लेगा। बाकी और चीज़ें जो सूरह यासीन के बारे में, वो इसको हम बाद में देखेंगे। आज हम इसको इस सोच से पढ़ेंगे कि आखिर ये कुरान है क्या। अभी तक आप देखिए इस दरस कुरान में हमने जो दो लेसन पढ़े हैं, पहला सूरह फातिहा का पढ़ा था, दूसरा हमने सूरह बकरा की पहली आयतों को पढ़ा था 20 को, और आज हम यासीन वल कुरान अल हकीम पढ़कर ये देखेंगे कि कुरान पाक की जो भी सूरत हरूफ मुकद्दात से शुरू होती है उसके फौरन बाद कुरान पाक की खूबी है। मसलन सूरह बकरा में देखिए, अलिफ लाम मीम ज़ालिकल किताबु ला रैब फी, अलिफ लाम मीम ये वो किताब है जिसमें कोई शक नहीं है। अब यहाँ क्या आ रहा है, यासीन, यासीन वल कुरानिल हकीम, कसम है कुरान हकीम की। इसी तरह आगे आप देखेंगे सूरह स्वात तो उसमें भी कुरान की कसम है। तो उलमाए कराम ये नतीजा इससे अख़्ज़ करते हैं कि ये जो हरूफ मुकद्दात हैं ये अरबों को बेबस करने के लिए नाजिल होते थे कि देखो जिस नबी की बात तुम नहीं मानते और तुम्हें अपनी ज़ुबान दानी पे बड़ा मान है, कभी सोचा तुमने कि वो हस्ती इतनी बड़ी इतनी खूबसूरत तरीके से इन चीज़ों को लेने वाली है कि उसकी ज़ुबान से जो कुरान नाजिल होता है तुम उसका अंदाज़ा भी नहीं लगा सकते? तो क्या पता चला कि वल कुरानिल हकीम, कसम है कुरान की जो हिकमतों वाला है। हकीकत यह है कि हिकमत का ख़जाना कुरान है। आज दुनिया में बड़े बड़े इंटेलेक्चुअल, बड़े बड़े अक्लमंद गुजरे, दुनिया में बहुत लोग ऐसे हैं कि जिनको हम जीनियस कह सकते हैं, जिनकी अक़ल के लोग गुन गाते हैं, लेकिन जो हिकमत और जो अक़ल कुरान को उसकी रूह के साथ पढ़ने के बाद आती है वो वैसे नहीं आती। आप अपनी ज़िंदगी पे भी गौर करके देखिए, अगर आपने कुरान पाक को गौर से पढ़ा है, समझा है, मुख्तलिफ हालात और मौके के मुताबिक कैसे डील करता है, कैसे लोगों से मिलना है, सबसे बड़ा तोहफा जो कुरान को समझ के पढ़ने से मिलता है वो हिकमत मिल जाती है। हम सबको ज़रूरत होती है। आप देखिए ना हिकमत क्या है, कब क्या कितना कैसे करना है। मैं इसको फिर मिसाल से समझाती होती हूँ। खाना पकाते हैं, हर औरत खाना बनाती है, लेकिन क्यों हर एक का फ़र्क होता है? आप देखिए एक बिरयानी 10 लोगों से पकवा लीजिए, उसके 10 टेस्ट होंगे। सिर्फ 19-20 का नमक कम, मिर्ची तेज, ये खाने का टेस्ट चेंज होता है। तो बेहतरीन बिरयानी कौन सी होगी जिसमें नमक जितना होना चाहिए उतना था, मिर्चें जितनी हो, प्याज जितना हो, रेशियो एंड प्रोपोर्शन इंग्लिश में कहते हैं। तो टेस्टी खाना कौन सा होता है कि जिसको बहुत ही ज्यादा यानी हिसाब किताब से पकाया जाए। सिर्फ 19-20 के चावल ज्यादा गल जाएं तो चावल बिल्कुल वो नरम हो जाएंगे, और 19-20 के कच्चे रह जाएं तो खड़ी खड़ी बिरयानी बनेगी। बस आप कह लीजिए कि बिरयानी बनाने की हिकमत क्या है कि हर चीज उतनी वहां तब डाली जाए जब उसकी जरूरत है। सेम यही रेसिपी, यही तरकीब जिंदगी गुजारने की भी है। हम इंसानों की जिस दुनिया में रहते हैं, हमारा दिन रात इंटरेक्शन होता है, हम लोगों से मिलते, हम उनसे बातें करते, कभी उनको हमसे कुछ चाहिए होता है, कभी हमें उनसे कुछ चाहिए होता है, कभी हम उनको अपनी बात समझाने की कोशिशों में होते हैं और वो समझ के नहीं देते, और कभी कोई हमें अपनी बात समझाना चाह रहा होता है और हम समझने को दे ही नहीं रहे होते। हिकमत की कमी होती है। रिश्तों में बिगाड़ कब आता है, झगड़े कब आते हैं, दिल मैले कब आते हैं, जब हिकमत से हम दूसरे को डील नहीं करते। कभी आप देखिए कि दूसरा बंदा जो बात आपको कह रहा है, अगर आप उस बात को अपने ऊपर ले लें तो आपको एक सेकंड में अगले की बात समझ आ जाएगी। लेकिन जब हिकमत नहीं होती ना, तो बंदा खुद को सबसे बड़ा हकीम समझता है, मेरे जैसा अकलमंद कोई नहीं, जो मुझे सूट करता है वो ठीक है, जो मैंने कह दिया वही ठीक है। तो कुरान की खूबियों में एक खूबी क्या हुई कि ये हिकमतों वाली किताब है, ऐसे खूबसूरत तरीके से माजी और हाल और मुस्तकबिल के लोगों को जोड़ती है। ऐसे लगता है इंसान को अपनी जिंदगी में कि वाकई अपने आप को इंसान बेबस महसूस करता है कि अल्लाह तेरी शान, तेरी कुदरत, तू क्या कुछ किस तरीके से अपने इन सारे कामों को लेने देने वाला है। तो अल्लाह ताला से हम दुआ करते हैं कि अल्लाह हमें हिकमत अता फरमा। सूरत बकरा में अल्लाह ताला फरमाते हैं, वमन यूतल हिकमत फकद उतिया खैरन कसीरा, जिसको हिकमत दी गई वो खैरे कसीर पा गया। आप अपने बच्चों को एक बात समझाना चाहते हैं, उसको समझ नहीं आ रही, फिर वो कहते, नहीं आप मामा आप जैसे बात करती हैं ना मुझे अच्छा नहीं लगता, आपकी टोन अच्छी नहीं होती, आप तंज करती हैं या आप कुछ कहती हैं। तो आप अल्लाह से मांगिए कि अल्लाह मुझे हिकमत दे दे कि मैं अपने बच्चे से कैसे बात करूं। अगर आपके चार बच्चे हैं ना, तो चारों से बात करने की चार मुख्तलिफ हिकमतें होंगी। कोई प्यार मानेगा, कोई गुस्सा मानेगा, कोई लाड मान लेता है, किसी को धमकी भी काम आ जाती है। तो वल कुरआनिल हकीम, कुरान हकीम भी है हिकमतों वाला, और देखिए हकीम भी है। हकीम क्या करता है? इलाज करता है, दवा देता है। कुरान से बड़ा हकीम और कौन होगा? शिफाउल लिमा फिस्सदूर, सीने में छुपी हुई बीमारियों का इलाज। कुरान हमारे अंदर के सारे कीने, बुग़्ज़, गंदगियां, खराबियां निकाल के बाहर फेंक देता है। आपने नोट किया होगा कि आजकल के डॉक्टर्स और माजी के हकीमों में एक बुनियादी फर्क होता था। आज के दौर में जो तरीका है तिब है, वो क्या है कि बीमारी को अंदर से ही अंदर जला दो। गोली खाते हैं आप, ओवरनाइट आपका नज़ला सूख जाता है, और फिर एक दो दिन की जरा गले में इरिटेशन, फिर बिल्कुल खत्म होता है। क्या हुआ? वो जो आपने गोली खाई उसने अंदर आपकी बीमारी को जला दिया। हो सकता है कुछ जड़ बाकी रह गई, दवा पूरी ना खाई, 8-10 दिन बाद दोबारा शुरू हो जाए। पहले दौर में क्या होता था, हकीम साहब से जब आप दवा लेकर आते थे तो आपको मजीद नज़ला हो जाता था। भाई क्या किया आपने? वो कहते हैं, नहीं, जो अंदर बलगम फंसी हुई है वो सब बाहर निकलेगी, हम सारी निकाल देंगे, फिर एक वक्त आएगा आप अंदर से पाक हो जाएंगे। वो तरीका इलाज सबर आजमा था, टाइम लगता था, मुश्किल होता था, ये आसान लगता है। कुरान अल हकीम कैसे हैं? अगर उसी को समझे, कुरान हमारी बीमारियों को दबाता नहीं है, अंदर नहीं छुपा देता, चलो 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 इस वक्त नहीं, इस वक्त नहीं, बाद में नहीं। कुरान सब कुछ निकालता है, और वो बीमारियां हमारी निकल के बाहर आती हैं जिसका हमने कभी सोचा भी नहीं होता। याद रखिए, कभी आप किसी डॉक्टर के पास जाएं और आप सोचें मैं बहुत सेहतमंद हूं, लेकिन जब उसने आपको चार मशीनों में गुजारा, पता चले अंदर 10 बीमारियां थी। शुक्र है पहुंच गया, वरना तो पता नहीं क्या हो जाता अभी कुछ अरसे में। इसी तरह कुरान पढ़ने के बाद हमें अपनी अंदर की बीमारियां दिखती हैं, लेकिन याद रखिए दिखती सबको है, ठीक सारे नहीं करते, क्योंकि हर एक इसके इलाज की ताप नहीं लाता। तो इस कुरान के आईने में खुद को देखकर हमने अपनी इसलाह करनी है। चलिए अब बात आती है आगे फिर वापस, इसी वल कुरआनिल हकीम, कसम है कुरान हकीम की। दुनिया में हम भी कसमें खाते हैं, मसलन हम खा सकते हैं कसम, अल्लाह के नाम की कसम खा सकते हैं, कुरान की भी खा सकते हैं, लेकिन खानी नहीं चाहिए। दुनिया में जब कोई इंसान कसम खाता है ना, तो उस चीज की बड़ाई को साबित करता है, इसीलिए फिर दूध की, पूत की, बेटे की, माँ की कसम नहीं खानी चाहिए, मना है। आपने फरमाया कि कोई किसी गैर की कसम ना खाए, खानी हो सच्चा है हक पे तो सिर्फ अल्लाह के नाम की या उसकी किसी सिफत की खाए, ठीक है। फर्क क्या है कि जब हम कसम खाते हैं ना, तो हम उस चीज की बड़ाई की कसम खाते हैं। अल्लाह सुबहाना तला ने कुरान पाक में बहुत कस्में खाई, 30वें पारे में तो बेशुमार है, वत्तीन वज़ैतून वतूर सीनीन व हाज़िल बलद अल अमीन, तो ये सब वाओ कसम के हैं। یہاں بھی وہ قسم کہ اللہ سبحانہ تعالیٰ جب کسی چیز کی قسم کھاتے ہیں تو اس کو گواہ بناتے ہیں, شہادت کی قسم ہوتی ہے. یعنی اللہ تعالیٰ یہاں حکمت والے قرآن کی قسم کھا کر, اب سوال پیدا ہوتا ہے کہ ہم قسم کھا کے کچھ کہتے ہیں نا آگے, یعنی میں قسم کھا کے آپ, میں کہتی ہوں میں قسم کھاتی ہوں, میں قسم کھاتی ہوں, تو آپ آگے سے مجھ سے پوچھیں گے کس بات پہ کھاتی ہیں. ٹھیک ہے, تو جس بات پہ کھایا جاتا ہے اس کو جواب قسم کہتے ہیں. تو ادھر قسم کا جواب کیا ہے, یعنی اللہ قرآن حکیم کی قسم کیوں کھاتا ہے, کیا کہنا چاہتا ہے؟ اِنَّكَ لَمِنَ الْمُرْسَلِينَ, آپ بے شک مرسلین میں سے ہیں, نبی صلی اللہ علیہ وسلم کی رسالت کی قسم کھائی جا رہی ہے. نوٹ کیجئے گا, بہت بڑی بات ہے, یقیناً تم رسولوں میں سے ہو. کیا مطلب, اللہ کے نبی صلی اللہ علیہ وسلم کو نہیں پتا تھا کہ میں رسولوں میں سے ہوں؟ کیا آپ کو اپنی نبوت پہ کوئی شک تھا؟ کیا اللہ آپ کو یقین دلانے کے لیے بات کہہ رہے ہیں؟ تو بات یہ نہیں ہے, آپ واپس لے جائیں اپنے آپ کو مکہ کے اس, کہنا چاہیے کہ بے رخ موسم میں اور اس کٹھور لوگوں کے بیچ میں کہ جو نبی صلی اللہ علیہ وسلم کا پوری شدت سے انکار کر رہے تھے, آپ کی نبوت کا انکار کرتے تھے, آپ کو کہتے تھے تم خود نبی بن کے آگئے ہو, خود ہی کہتے ہو تم نے گھڑ لی ہے. صورت آل انعام کو دیکھیے اور مکی دور کی صورتوں میں یہ کلام اتنا ہے کہ رونا آنے لگتا ہے. تصور میں لائیں نا کہ آج کا دن ہے, آپ پیرس میں بیٹھی ہوئی ہیں اور اللہ کے نبی اس شہر میں آتے اور وہ اتنا پیارا کلام پیش کرتے اور یہاں کے لوگ کہتے چلیں بھاگ جاؤ, نعوذ باللہ, جھوٹے, او کاذب, او شاعر, او مجنو, او ساحر. ذرا سوچئے, ہمیں اللہ کے دین کے لیے تو چار باتیں نہیں سننی پڑی, پڑ بھی جائیں تو ہم اس سے پہلے ہی اپنے آپ کو لپیٹ کے پیچھے کر لیں. نبی صلی اللہ علیہ وسلم کے منہ پہ آ کے لوگ باتیں کرتے تھے, پہلے آپ کو صادق اور امین کہتے تھے, سچا اور امانت دار, اور اب کیا کہہ رہے ہیں کہ آپ ہے نہیں ہیں. تو اللہ نے بغیر کسی تمہید کے, بغیر کسی بات کے باندھے قسم کھا کے کہہ دیے انک لمن المرسلین, میں کہتا ہوں آپ مرسلین ہیں, آپ کو ان کی گواہیوں کی ضرورت بھی کیا. یہ لوگ غلطی کر رہے ہیں جو آپ کی نبوت کو نہیں مان رہے, اور یہاں قرآن کی قسم کھا کر حکمت علی بات کر کے یہ بھی بتا دیا کہ آپ کے نبی ہونے کا کھلا ثبوت یہ قرآن ہے. آج لوگ کہتے ہیں نا کیسے پتہ چلے کہ محمد رسول تھے صلی اللہ علیہ وسلم, اس کا ثبوت یہ قرآن ہے, سراسر حکمتوں سے بھرا. یہ چیز خود گواہی دے رہی ہے کہ ایک شخص جو کبھی کسی مدرسے میں نہیں گیا, کسی اسکول میں نہیں گیا, جس نے اپنی ماں سے جو سیکھنا تھا وہ بھی موقع نہیں ملا, ماں بھی بچپن میں ساتھ چھوڑ گئی, ایسا شخص ایسا حکیمانہ کلام پیش کرے تو یقیناً وہ اللہ کا رسول ہے. کوئی انسان اتنا پیارا کلام پیش کر نہیں سکتا, اور نبی صلی اللہ علیہ وسلم کو جو لوگ جانتے ہیں وہ ہرگز اس غلط فہمی میں نہیں پڑ سکتے کہ یہ باتیں وہ خود گھڑ سکتے. تو لہٰذا اس وقت جہاں قرآن پاک کی یہ بات پیش کرنے کی وجہ کیا سمجھ آ گئی کہ آپ رسول بھی ہیں. آگے دیکھیے گا, اللہ صراط مستقیم, ہیں بھی رسول اور ہیں بھی سیدھے راستے پر. یہ کیا بات ہے, کیا نبی صلی اللہ علیہ وسلم سیدھے راستے پہ نہیں تھے؟ یہاں آپ تھوڑی سی توجہ رکھیے, دیکھیے ایک بات کوئی ایک کہے نا تو آپ کہتے ہیں ایسے ہی کہہ رہا ہے, جل رہا ہے, حسد سے کر رہا ہے, دوسرا کہے گا اس کو میرے سے کچھ جلسی ہے. تین چار چھ لوگ جب ایک ہی بات کرنے لگ جائیں تو بندے کو شک پڑ جاتا ہے. میں آپ کو چھوٹی سی مثال دیتی ہوں, مثلا آپ کہیں جاتے ہیں اور کوئی ایک آپ کو دیکھ کر کہتا ہے کہ, کوئی بھی مثال دے دیں, آپ کے چہرے پہ کوئی داغ لگا ہوا ہے یا آپ کے چہرے پہ کوئی نشان پڑ گیا, آپ کہیں گے ایسی کہہ رہا ہے. دو تین سسٹرز اگر سیم بات آپ کے بارے میں کمنٹ دیں تو آپ شک میں پڑیں گے, آپ کہیں گے اچھا میں جا کے آئینے میں دیکھوں میرے چہرے پہ کیا لگ گیا ہے نا. بار بار جب لوگ آپ کو جھٹلا رہے تھے نا تو اللہ تعالیٰ نے کہا کہ فکر نہیں کریں, آپ انک علی صراط مستقیم ہیں, آپ سیدھے راستے پہ, تنزیل العزیز الرحیم, اور یہ قرآن غالب اور رحیم ہستی کا نازل کرتا ہے. یعنی دیکھیے تسلیاں کتنی خوبصورت ہیں. میں اکثر سوچتی ہوں کہ جب لوگ ستاتے ہیں آپ کو اللہ کے راستے میں تو جواب تسلیوں کا آسمانوں سے آتا ہے. اللہ اوپر سے کہتا ہے تم ان کی باتوں سے کیوں دکھ, ان کو کیا پتا ہے, یہ تو ہے ہی نہ سمجھ, یہ تو ابھی خواہشوں میں ڈوبے ہوئے ہیں, ابھی ان کا ایک پاؤں دنیا میں اور ایک آخرت کی طرف چل رہا ہے, ان کی بات سے کیا دکھ کرنا, ادھر آؤ میں تمہیں تسلی دیتا ہوں. بالکل یہی بات پیش کر کے بتا دیا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے اوپر جو کلام نازل کیا جا رہا ہے یہ غالب اور زبردست ہے, رحیم ہے وہ ہستی, اس کو پتہ انسانیت کو کیا چاہیے تھا, ان کو پتہ تھا کہ انسانوں کے لیے کیا بہتر تھا, تو اس کی پکڑ کو کوئی روک نہیں سکتا. اگر تم نے اس شخص کو نہ مانا تو پھر تمہاری پکڑ آئے گی. اب آپ دیکھیے کہ آج میں اور آپ تو ماشاءاللہ نبی صلی اللہ علیہ وسلم سے بڑی محبت کرتے ہیں, हम तो आपके नाम को सुनकर खुशी से झूम उठते हैं, हम तो अल्लाह के नबी सल्लम के नाम पे दुरूद पढ़ते हैं तो हमारा दिल खुश हो जाता है। इसके बावजूद, इतनी मोहब्बत के दावों के बावजूद, आज हम उसी कुरान से दूर हैं जो इतनी प्यारी हस्ती के जरिए हमें मिला। सोचिएगा इस बात को। देखिए ना, आपको जिससे प्यार होता है, कभी वो आपको कोई यादगिर में छोटी मोटी चीज दे दे, आप उसको देते ही नहीं किसी को। कहते हैं ये मेरी नानी की निशानी है, ये मेरे दादा की निशानी, ये मेरे बाप का तोहफा है ना। सवाल है मेरा अपने आप से, आपका अपने आप से, और ये जब तक मुहासबा नहीं होगा बात नहीं बनेगी। हम नबी सल्लम से तो मोहब्बत करते हैं, करते हैं अल्हम्दुलिल्लाह। हम कुरान पाक से मोहब्बत का दावा भी करते हैं अल्हम्दुलिल्लाह, पर क्या हम इस कुरान को पढ़ने की कोशिश करते हैं, समझते हैं? आप देखिए, जब आप खुद तिलावत करते हैं, आपको खुद अंदाजा नहीं होता कि कितनी कमी है, कितना झोल है। अभी तक तो हम इस प्यारे गिफ्ट को सही तरह से पढ़ ही नहीं पा रहे। फिर समझना कहाँ, फिर इस पे गौर कहाँ, फिर तदब्बुर कहाँ, फिर अमल किधर, फिर इसकी तबलीग कहाँ। अभी तो इस कुरान के 5 हक हमारे ऊपर है। तो यहाँ एक छोटी सी नियत कर लेते हैं कि हमने अब कुछ वक्त लगाना है इस कुरान को समझने के लिए, पढ़ने के लिए, समझाने के लिए, क्योंकि किसी का तोहफा हो और आप इस्तेमाल ही ना करें, वो कहेगा शायद इनको पसंद ही नहीं आया। बिल्कुल यही कैफियत है कि हम प्यार से, मोहब्बत से इस कुरान के तोहफे को रखे हुए हैं, इसको जुजदानों में सजाते हैं, हम इनको बड़े कवर्स में रखते हैं घर में, सबसे ऊंची अलमारी में रखते हैं, लेकिन इसको इस्तेमाल नहीं कर रहे। अब सवाल पैदा होता है कि ये कुरान आया क्यों और नबी क्यों आए? लितुनज़िरा क़ौमम मा उनज़िरा आबाउहुम फहुम गाफिलून। फरमाया ताकि आगाह करे उन लोगों को, यानी आप देखिए कि कुरान की ये खूबी, नबी की भी यही खूबी थी कि ताकि खबरदार करो एक ऐसी कौम को। कौन सी कौम? जिनके बाप दादा खबरदार ना किए गए, लिहाजा इसी वजह से वो गफलत में पड़े हुए हैं। ये थी असल वजह। देखिए कि हजरत इब्राहिम अलैहिस्सलाम के 2 बेटे थे, इब्तदा से अगर देखें, एक इस्माइल अलैहिस्सलाम और एक इसहाक अलैहिस्सलाम। इस्माइल अलैहिस्सलाम को बचपन में ही अल्लाह ताला के हुक्म से उस जगह छोड़ दिया जहाँ आज खाना काबा है, मक्का में छोड़ दिया। इब्राहिम अलैहिस्सलाम खुद मुल्क शाम में रहते थे। अब हजरत इसहाक अलैहिस्सलाम से जितनी भी नस्लें चली ना, वो सब मुल्क शाम के इर्द गिर्द बसी। बनी इसराइल जिसको हम कहते हैं, जो हजारों की तादाद में अंबिया कराम आए, वो उधर आए। इधर हजरत इस्माइल आए थे, अपने दौर के नबी थे, अल्लाह ने उनको सब कुछ दिया, वो इधर रहे, फिर आबाद हुए, शादी की। हजरत इस्माइल अलैहिस्सलाम के बाद से लेकर नबी सल्लल्लाहु अलैहि वसल्लम तक बीच में इस जमीन के टुकड़े में कोई नबी नहीं आया। हाँ, इशारे मिलते हैं, जैसे हजरत शुएब अलैहिस्सलाम आखिरी नबी थे जो बाहर से थोड़ा हिजरत करके आए थे, लेकिन अरबों की अपनी जमीन में इस्माइल के बाद नबी सल्लम के बीच में कोई नहीं था। दूसरी तरफ आ रहे हैं, हजरत ईसा अलैहिस्सलाम नबी सल्लम से पहले आखिरी नबी थे। आप इमेजिनेशन लाएं इसको, आज आप अपने इस पेरिस शहर को जहन में लाएं, बिलफर्ज यहां एक नबी गुजरा हो, उसके बाद हजार हजार साल गुजर जाए, तकरीबन 3-3.5 हजार साल, बल्कि हजरत इब्राहिम और नबी सल्लम के बीच में 4 हजार साल का फर्क है, तो इस्माइल का दौर कितना कुछ से दूर का होगा? बाप बेटे में कोई 100 साल का फर्क तो नहीं होता, चंद 20-25 सालों का फर्क है। अब ये जो 4 हजार साल अरब में कोई नबी नहीं आया, तो जो हजरत इस्माइल की तालीमात थी वो वक्त के साथ बदलती गई। ये तो हर दौर में हुआ, आज उम्मत मुस्लिमा को देख के आपको इसका अंदाजा हो जाएगा। वो दीन, वो इस्लाम, वो खूबसूरती जो अल्लाह के नबी सल्लम और आपके सहाबा के जरिए मिली थी, आज हमें उसका कोई परतौ ही नहीं कहीं दिखता, इल्ला माशाल्लाह। तो हुआ क्या कि जो अरब लोग थे ना, वो बिल्कुल अंधेरों में चले गए। जैसे आप शम्मा से जितना दूर जाते हैं ना, उतना अंधेरा बढ़ जाता है। अब जब नबियों की तालीमात मादूम होती हैं, दबती हैं, तो उसकी जगह एक दूसरा दीन आ जाता है हर सोसाइटी में, ख्वाहिशों का दीन, रस्म व रिवाज का दीन, बाप दादा के तौर तरीकों का दीन। अब हुआ क्या कि वक्त के साथ साथ जो दीन था, मसलन मैं 3 मिसालें दे देती हूँ आपको, हर दौर में ये चीज़ें रही। मसलन आप देखिए कि नमाज पढ़ना, हर नबी के दीन में नमाज होती थी, तो हजरत इस्माइल अलैहिस्सलाम भी नमाज पढ़ते थे, बल्कि उनका तो जिक्र है कुरान पाक में कि वो तो अपने घर वालों को भी नमाज की दावत दिया करते थे। अब उन्होंने अरबों को कहा होगा ना कि नमाजें पढ़ो, पढ़ते थे। फिर हजरत इस्माइल फौत हो गए, आगे से आहिस्ता आहिस्ता कुछ लोग गुजरते गए। एक वक्त आया कि मक्का वाले नमाज पढ़ते थे, मगर ये ऐसी नमाज नहीं थी जो अब हम पढ़ते हैं। क्या करते थे? हरम में जाकर तालियां बजाते, सीटियां बजाते, اور ساتھ کچھ دھن میں کچھ بولتے ہوں گے، کہتے تھے ہماری نماز ہے. ان کو کوئی یہ بتانے والا ہی نہیں تھا کہ یہ کون سی نماز ہے. کیا اسماعیل ایسی نمازیں پڑھتے تھے؟ بات سمجھ گئے. اسی طرح آپ دیکھیں حج، حج ہر نبی کے دور میں رہا، یعنی خاص طور پہ عربوں میں جو بھی لوگ ادھر تھے، حج کا طریقہ کیا تھا؟ مکہ میں آتے تھے، حج کرتے تھے مکہ والے بھی، لیکن وہ کیا کرتے تھے کہ اپنے جسم سے سارے کپڑے اتار دیتے تھے، صرف پرائیویٹ پارٹ پہ کوئی چیز رکھ لیتی تھیں خواتین، اور الٹے سیدھے یعنی جملے بولا کرتے تھے، بھائی یہ کپڑے کیوں اتار دیے تم نے؟ کہتے تھے نہیں، ان کپڑوں میں ہم چونکہ گناہ کرتے ہیں نا، تو اللہ کے گھر جب آتے ہیں نا تو ہم وہ گناہ والے کپڑے اتار دیتے ہیں. اب آپ بتائیے اس کی کوئی لاجک ہے؟ پھر تیسری بات ہے لبیک اللہم لبیک لا شریک لک لبیک کہتے تھے. اس کے آگے کیا کرتے تھے؟ لبیک اللہم لبیک لا شریک لک لبیک، اے اللہ ہم حاضر ہیں اور ہم حاضر ہیں اور تیرا کوئی شریک نہیں. اتنی بات ٹھیک تھی، اس میں اضافہ کیا کرتے ہیں؟ ہاں مگر جس کو تو اپنا شریک کرے وہ تیرا شریک ہے، نعوذ باللہ. اور ہر قبیلہ اس میں اپنے بت کا نام رکھ لیتا. تو یاد رکھیے گا، جب نبیوں کو دنیا سے گئے ہوئے ایک عرصہ گزر جاتا ہے نا، تو جو پیچھے دین رہ جاتا ہے نا وہ باپ دادا کے نام پہ طریقوں کا دین ہے، رسم و رواج کو لوگ دین کہتے ہیں. آپ دیکھیں نا کہ اللہ نے کہا نا کہ ان کے باپ دادا کون تھے، ماؤن زیرا باؤ ہوں فہم غافل ہوں. ان کے تو باپ دادا بیچارے بھولے تھے، ان تک تو کوئی پہنچا ہی نہیں. اب دیکھیے جب نبی صلی اللہ علیہ وسلم آئے تو مکہ والوں کو کیا کرنا چاہیے تھا؟ سینے سے لگانا چاہیے تھا، پاؤں کے نیچے ہاتھ رکھنے چاہیے تھے، عزت سمجھنا تھا، شرف سمجھنا تھا اس کو، لیکن انہوں نے اسے الٹ کیا. یہ بالکل ایسے ہی ہے کہ آپ کے اسکول میں بچوں کی تعلیم کا کوئی انتظام نہ ہو تو آپ تھکے ہوئے، آپ کہتے ہیں ہائے ہم اپنے بچوں کو کہاں پڑھائیں، کون پڑھائے. اتنے میں کوئی اللہ کا بندہ آ جائے کہ لاؤ بھائی میں تمہارے بچوں کو پڑھاتا ہوں، تو آپ کو اس ٹیچر کی کیا قدر کرنی چاہیے؟ آپ شکر کریں آپ کے بچے آپ اس جہالت میں نہیں پلیں گے جس میں آپ تھے. آپ کبھی یہ کہیں گے چونکہ ہم نہیں پڑھے تو ہم نے اپنے بچوں کو بھی نہیں پڑھانا، یا بچے کہنے لگے چونکہ ہمارے ماں باپ نہیں پڑھے تھے تو ہمیں بھی نہیں پڑھنا؟ ایسا تو نہیں ہوتا. دنیا میں تو آپ دیکھیے آپ کو کمپیوٹرز نہیں آتے، آپ کے بچوں کو آتے. آپ کو گاڑی نہیں چلانی آتی، آپ کے بچے چلاتے. تو ہمیشہ انسان اولاد کو اپنے سے آگے دیکھنا چاہتا ہے. تو انہوں نے کیا کیا؟ اس آنے والے ٹیچر کی نا قدری کر دی، نہ شکری، اور نعوذ باللہ پتھر مارے. آپ کو مجنو کا، دیوانہ کا، آپ کے پیچھے اپنے اوباش لوگوں کو لگا دیتے. کتنی توہین رسالت تھی اور کتنی ناشکری تھی. یاد رکھیے اللہ ایسے تھوڑی کسی کو محروم کرتا ہے. 13 سال ایک نبی ایک شہر میں موجود رہے اور پھر ان کے نصیب میں نہ آیا. کتنے لوگوں کو اللہ نے توفیق دی کہ وہ نبی صلی اللہ علیہ وسلم پر ایمان لاتے؟ 100 کچھ تھے. کب؟ جب مکہ سے ہجرت کر کے مدینہ گئے. اپنے اوپر لیں، آپ اس مسجد میں ایک کلاس شروع کریں، بڑے تپاق سے، بڑے مان سے، کہ پتہ نہیں سارا شہر ہی آئے گا، ضرورت تو سب کو ہی ہے. آپ بتائیے پہلے دن ابو بکر آ گئے، حضرت علی آ گئے، حضرت خدیجہ آ گئیں. آپ کہتے ہیں ماشاء اللہ پہلے دن 6 لوگ آ گئے ہیں، بڑی خوشی کی بات ہے. لیکن اس کے آگے وہ آنا تو کیا تھا، آنے والوں کو روکنے والے کھڑے ہو جائیں، کیا ہوگا نتیجہ؟ یہ ہوا تھا اللہ کے نبی کے ساتھ. 13 سال میں 100 کچھ لوگ، ذرا صبر تو دیکھیے، 1 سال میں 10 لوگ بھی نہیں بنتے. اس بات کی، اس ناشکرے پن کی اللہ نے سزا دی، کہا چلو واپس ان سے چھوڑو، ان کو یہ اس قابل ہی نہیں ہے. اللہ نے اپنے نبی کو مکہ سے مدینہ نکالا، وہاں لوگ دل نگاہیں آنکھیں کھول کے بیٹھے ہوئے تھے، اور تلا و بدرو علینا، اور محروم کون رہ گئے؟ مکہ والے رہ گئے. یہاں یہ بات کہی گئی. تھوڑا سا اس کو آج کے حالات سے ہم بھی تو دیکھیں، اب ہم تو مکہ میں نہیں ہیں. آج انسانیت کو اگر آپ بالکل بغیر کسی تعصب کے اور بغیر ایگزیجریشن کے، مجھے بڑی ٹھنڈی بات کرنے کی عادت ہے، نہ میں کسی کو جوش دلا کے رلانا پسند کرتی ہوں، نہ میں کسی کو بہت ٹھنڈا کر کے بے عمل چاہتی ہوں، میں بالکل روم ٹمپریچر پہ رکھ کے بات کرتی ہوں. آج کے مسلمانوں کی کیا حالت ہے؟ کیا آج فہم غافلون ہماری صفت نہیں بن گئی؟ ماؤن زیرا باؤ ہم کیا ہماری صفت نہیں ہو گئی؟ کسی ماں سے بات ہو رہی تھی تو بچوں کی نماز اور اس طرح کی باتوں پہ کہ ان کو مسجد میں جانا ہے، تو کہنے لگی استاذہ ایک بات بتاؤں، قصور بچوں کا کوئی نہیں ہے، ان بیچاروں نے آج تک اپنے ارد گرد یہ ماحول دیکھا ہی نہیں ہے. نہ باپ نماز پڑھتے، نہ دادا پڑھتے، نہ چچا پڑھتے، نہ ماموں پڑھتے، گھر میں کبھی نماز ایشو ہی نہیں بنی، تو آج ہم کیسے سوچیں کہ یہ مسجدوں میں بھاگنے والے بن جائیں؟ بات بہت سچ ہے. آج کی اولادوں کو ہم برا نہیں کہہ سکتے، انہوں نے اپنے باپوں کو مشین بن کے کماتے ہوئے دیکھا، اور ماؤں کو کھانا پکانے والی چکیاں اور روٹیاں بناتی ہوئی دیکھی. گھروں میں وہ دین ہی نہیں ہے جو نبی کا دور تھا. आज वो दौर देखिए, जो नबी की घराना था, उंगलियों में गिन ले आपको पूरे शहर में चार छह घराने ऐसे मिलेंगे जिस घर में वाकई आज भी सहाबा के दौर की खुशबू आती है और जिनको देखकर लगता है कि ये सुन्नत पे जीने वाले हैं। और वो चंद लोग किसी सोसाइटी में, लोग उनको पीर बना लेंगे, लोग उनको बुजुर्ग बना लेंगे, लोग उनकी खिदमतें करेंगे, खुद वैसा नहीं बनना चाहते। तो आज हम भी गफलतों में जी रहे हैं। आज वो दीन, वो कुरान, वो किताब जो हमने कुरान की सूरत में घरों में रखी हुई है, उसको खोलिए और दूसरी तरफ आप आज की इंसानी जिंदगी को देखिए। फहम गाफिलों। कल मुझे कोई वाक्या सुना रहा था किसी आलिम दीन के नाते से, कि आज से कई साल पहले वो किसी इसी तरह के मुल्क में आए थे, तो वहां तब उस वक्त इतने मुस्लिम्स नहीं होते थे, तो एक चर्च में उनको जगह मिली कि आप यहाँ रात गुजार लीजिए। वो तबलीग के लिए आए थे। जब वो वहां रहे तो चर्च में एक पादरी था, और वो पादरी जो था वो काफी ज्यादा इस्लाम से मतलब करीब था, उसको शौक था। कहता, मैंने, मेरे पास कुरान भी है और मैंने कितनी दफा इस कुरान को पढ़ा, पर मसला क्या है मेरा, मैं क्यों नहीं मुसलमान हुआ आज तक, कि मुझे इस कुरान से मैच करते हुए लोग नहीं दिखते अपने इर्द गिर्द। तुम वाहिद हो जिनको देखकर मुझे फील हो रहा है कि तुम भी ऐसे हो। खैर, उन्होंने कहा कि उनको इस्लाम की दावत दी, वो मुसलमान हुए। इसके आगे जो भी कहानी थी, चूंकि मैंने किसी से सुनी है तो मुझे उसकी ज्यादा बारीक बात नहीं करनी चाहिए, लेकिन ये सच है, जो पारा हम खोलते हैं वो पारा ही है बस। बाहर इर्द गिर्द खोल के देखें तो उफ माई गुडनेस। आप देखिए, रमजान आता है, ग्रोसरी स्टोर वालों की मौजें लग जाती हैं, वो बंडलों में नोट भर भर के जाते होंगे। फ्रूट बिकता देखे, सब्जी बिकती देखिए, दूध बिकता देखें, लस्सी और दही बिकता देखें, हर अमीर गरीब लाइनों में लगा हुआ ऐसे चीजें ले रहा होता है कि जैसे आज के बाद कभी नहीं मिलनी, क्योंकि जी रमजान आ गया। कुरान को देख लीजिए, याद रखिए, आज दोबारा रिवाइवल की जरूरत है। आज फिर इंसानियत तरस रही है एक ऐसे ही नबी को, लेकिन नबी और आना कोई नहीं है, क्योंकि हमारे नबी आखिरी नबी थे। आज ये काम फिर आपसे और मुझसे ही लेना है अल्लाह ने। आज मैंने और आपने अपनी नस्लों को ही तैयार करना है। आज अबू बकर और उमर और उस्मान और अली जैसे बच्चे हमारी ही गोदों से निकलने हैं। शर्त एक है कि माँ की गोद हरी कर दें। जिस माँ ने कुरान नहीं पढ़ा वो बच्चे को कहाँ पढ़ाएगी? तो ये गफलतों का दौर है, अल्लाह इसको दूर कर दे।